मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम या अय्युहन नास इन्ना खलक़नाकुम मिन ज़करिन व उन्था وَجَعَلْنَاكُمْ شُعُوبًا وَقَبَائِلَ لِتَعَارَفُوا إِنَّ أَكْرَمَكُمْ عِندَ اللَّهِ أَتْقَاكُمْ وقال الله تعالى هل أتى على الإنسان حين من الدهر لم يكن شيئا مذكورا إنا خلقنا الإنسان من نطفة أمشاج نبتليه فجعلناه سميعا بصيرا। मेरा ये पहला सफर है बांग्लादेश का और मैं सबसे पहले आप लोगों से ये पूछना चाहूंगा कि आप में से उर्दू हिंदी किस किस को आती है। ओ माशाल्लाह माशाल्लाह, खानदानी हो गया, खानदानी काम हो गया, सबको आती है, सबने हाथ खड़े कर लिए, वेरी गुड वेरी गुड। लेकिन काबिले अफसोस बात यह है, मैंने यहां लोगों से पूछा कि यहां इतनी अच्छी उर्दू कैसे लोगों को आती है, लोगों ने कहा इंडियन फिल्में देख के। कुछ तबलीग वालों की बरकत, कुछ दीनी मदारिस में उर्दू पढ़ाई जाती है, कुछ आप लोग फिल्में देख देख के सीख गए, बहरहाल हमारा काम हो गया, चाहे जिस तरह से भी सीखी हो आपने, फायदा यह हो गया कि हमारी आपकी दोस्ती हो गई। जबान जो है वो कनेक्शन का काम करती है, जोड़ती है आपस में। तो बड़ी खुशी हुई कि मैं आपसे बराह रास्त बात कर सक रहा हूं, क्योंकि आप भी जानते हैं जबान, और वैसे जबान ना भी जानते हो भाई, मैंने जो कुरान मजीद की आयत पढ़ी है इन्ना खलकनाकुम मिन ज़करिन व उन्था। देखें आप, एक बहुत बड़ी यूनिवर्सिटी, बहुत अच्छी यूनिवर्सिटी से आप लोगों का ताल्लुक है, जब हम यहां आए तो हमें पता चला कि सबसे बेहतरीन बांग्लादेश की यूनिवर्सिटी बांग्लादेश यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी, वो ये यूनिवर्सिटी है। और ये भी अच्छी बात है, यहां माशाल्लाह 300 से ज्यादा खवातीन भी हैं, स्टूडेंट्स भी हैं, जिनके लिए बाकायदा पर्दे का इंतजाम किया गया, वो भी बड़ी तादाद में ध्यान सुनने आई है, उनको भी मेरा बहुत बहुत सलाम। और आप माशाल्लाह पढ़ रहे हैं, लिख भी रहे हैं। पहले जमाने में लोग कहा करते थे माशाल्लाह पढ़ा लिखा है, तो वो जवाब कहता था मैं पढ़ा हूं लिखा नहीं। तो आप माशाल्लाह पढ़ भी रहे हैं और लिख भी रहे हैं। तो आप जब इस्लाम को फॉलो करेंगे, एक आम आदमी, एक देसी आदमी इस्लाम को फॉलो करता है, उसका इस्लाम को फॉलो करने का स्टाइल डिफरेंट होता है। एजुकेटेड और पढ़े लिखे आदमी का इस्लाम को फॉलो करने का स्टाइल थोड़ा सा क्या होता है, आपने मेरे साथ शरीक रहना है, वो क्या होता है, डिफरेंट। देसी आदमी और पढ़े लिखे आदमी दोनों इस्लाम को फॉलो करते हैं, एक देसी तरीके से फॉलो करता है और एक अला वजहिल बसीरा, पूरी गाड़ी उर्दू है, अला वजहिल बसीरा मुश्किल हो जाएगी। मतलब उसको पता होता है कि मैं इस्लाम को फॉलो क्यों कर रहा हूं, मैं इसलिए फॉलो नहीं कर रहा कि मेरे अबू मुसलमान थे, मेरी अम्मी मुसलमान थी, वो इसलिए फॉलो करता है कॉन्फिडेंटली, उसके पता होता है कि मेरे पास कामयाबी के लिए इस्लाम के अलावा कोई ऑप्शन, शुक्र है आपने जुमला कंप्लीट किया, कोई ऑप्शन नहीं है, वो इसलिए इस्लाम को फॉलो करता है। तो हम इस्लाम को क्यों फॉलो करते हैं भाई, सबसे पहला फायदा इस्लाम का क्या है? आज मैं आपके सामने बैठा हूं, मैं आपसे मोहब्बत करता हूं, आप हमसे मोहब्बत करते हैं, देखो दुनिया में सबसे ज्यादा जिस चीज ने इंसानों को नुकसान पहुंचाया है वो कौम परस्ती है। दुनिया में बहुत से मुल्क लड़ाइयां, खून खराबा, अपनी कौम से मोहब्बत करना बुरा नहीं है, ये नेचुरल है, लेकिन इस्लाम ने कौम से ऊपर का नारा दिया, कौम से ऊपर का। अल्लाह ने हमें बताया इन्ना खलकनाकुम मिन ज़करिन व उन्सा, ऐ लोगो तुम सब सबसे पहले एक आदम की औलाद हो। आदम अलैहिस्सलाम ना उर्दू स्पीकिंग थे, ना बांग्लादेशी जबान बोलते थे, ना पश्तो थे, ना इंग्लिश थे, जो भी जबान थी वो हमारी वाली नहीं थी भारत। अगर आज आदम अलैहिस्सलाम आ जाए तो हमारी बात का मतलब समझेंगे? बोलो ना जवाब दो। नहीं, अम्मा हव्वा जो हमारी वालदा मोहतरमा आज आ जाए जिंदा होके, वो हमारी बात समझेंगी? तो क्या मतलब हम उनको निकाल देंगे? अम्मा अब्बा आपको तो हमारी कौम से आपका ताल्लुक नहीं है, आप यहां से निकलें। तो इंसानियत के नाम पे सबसे ज्यादा जोड़ने वाली जो चीज है वो इस्लाम है, जिसने हमें बताया कि तुम सब एक आदम और एक हव्वा, अम्मा हव्वा की औलाद हो। मैं यहां चार शादियों पे बात नहीं करूंगा, लेकिन एक इश्काल का जवाब जरूर दूंगा, मैं एक इश्काल का जवाब जरूर दूंगा, क्योंकि उसका मेरे मौजू से ताल्लुक है। बहुत से लोग कहते हैं मुफ्ती तारिक मसूद साहब अगर चार चार शादियां इतना ही जरूरी है तो अल्लाह ने आदम अलैहिस्सलाम के लिए एक हव्वा क्यों पैदा की? कम से कम आदम अलैहिस्सलाम की चार होनी चाहिए थी कि नहीं होनी चाहिए थी? क्या ख्याल है भाई? तो वो कहते हैं देखो हजरत आदम की एक बीवी, इससे पता चलता है कि नेचर ये कहती है कि एक होनी चाहिए। उसका जवाब यह है कि अगर आदम अलैहिस्सलाम की ज्यादा बीवियां होती तो हम में से कुछ लोग एक बीवी की औलाद में होते, कुछ दूसरी बीवी की औलाद में होते, इस देश पे हम डिवाइड होते, लड़ते आपस में। अल्लाह ताला ने आदम अलैहिस्सलाम को हुक्म दिया आपकी सिर्फ एक होगी, ताकि सारी दुनिया के सारे इंसान, चाहे इंडिया वाले हो, पाकिस्तान वाले हो, बांग्लादेश वाले हो, अमरीका वाले हो, सबका बाप भी एक, सबकी माँ भी एक। तो अल्लाह चाहते थे इंसानों में मुसावात हो, बराबरी हो। तो इसलिए मजहब सबसे पहले, आज एक नारा बहुत ज्यादा बुलंद किया जाता है कि इंसानियत का रिश्ता सबसे पहले, मजहब का रिश्ता उसके बाद। देखो मजहब का रिश्ता पहले होगा तो इंसानियत का रिश्ता वजूद में आएगा। अगर मजहब को मार्केट से निकाल दोगे तो इंसानियत का रिश्ते नहीं रहेंगे। इंसानियत का रिश्ता कायम करने के लिए सबसे पहले किस रिश्ते को सुपीरियर मानना पड़ेगा? बोलो, मजहब के रिश्ते को। आज साइंसी तरक्की का दौर है, आप यूनिवर्सिटी में पढ़ते हैं, टेक्नोलॉजी पढ़ते हैं, मेडिकल साइंस पढ़ते हैं, सुबह शाम मादे पर मेहनत करते हो, मादा मादा मादा, एक चीज आपकी नजर से ओझल हो जाती है। आपने ये लफ्ज सुना होगा ना कि पैसा ही सब कुछ नहीं होता, ये सुना है ना लफ्ज, पैसा ही सब कुछ नहीं होता। याद रखो एजुकेशन ही सब कुछ नहीं होती, यानी मादी एजुकेशन जिसे कहते हैं वो सब कुछ नहीं होती। हमें दो किस्म की तालीम की जरूरत है, एक तालीम जिसका हमारी मादी जिंदगी से ताल्लुक है, जिसमें हम पैसा कमाना सीखते हैं, जिसमें हम मैनेजमेंट सीखते हैं, जिसमें हम गुर्दे किडनी ठीक करना सीखते हैं, जिसमें किसी को हार्ट अटैक हो जाए तो उसको हम इमरजेंसी रूम में ले जाके उसका इलाज करना सीखते हैं, जिसमें अगर किसी का पेट खराब हो तो पेट ठीक करना सीखते हैं। ये एक मादी इल्म है जिसकी हमें बहुत जरूरत है। इसी तरह एक इल्म है, वो इल्म है इंसानों को इंसान का बच्चा बनाने का इल्म, इंसानों को इंसान का बच्चा बनाने का इल्म। ये इल्म अल्लाह के पास और अल्लाह ने सिर्फ पैगम्बरों को दिया और पैगम्बरों के जरिए उलमा के पास आया, उलमा के जरिए अवाम के पास गया। اگر آپ یہ والا علم حاصل نہیں کر کروگے تو آپ اچھے انجینئر بن جاؤ گے, آپ اچھے ڈاکٹر بن جاؤ گے, لیکن آپ اچھے انسان نہیں بن سکتے, اچھے انسان نہیں بن سکتے آپ. تو انسان کا انسان سے جو ریلیشن ہے وہ سب سے زیادہ قائم کس کے ذریعے ہوتا ہے؟ مذہب کے ذریعے ہوتا ہے. کیسے؟ آپ مجھے بتائیے پوری دنیا میں شراب کی وجہ سے کتنے زیادہ جرائم ہیں؟ کیا عالمی طاقتیں, کتنے پاورفل کنٹری یہ دنیا سے شراب کا خاتمہ کر سکے ہیں؟ اے بھائی نہیں کر سکے. حالانکہ ان کے پاس کتنی طاقت ہے. شراب اگر الیگل ہو جائے پوری دنیا میں بہت سارے جرائم رک جائیں گے. لیکن کیا بات ہے کہ محمد صلی اللہ علیہ وسلم 1400 سال پہلے جو ایک پسماندہ علاقے میں پیدا ہوئے اور ایسی قوم میں پیدا ہوئے جو لکھنے پڑھنے سے بالکل عاری تھی, آپ صلی اللہ علیہ وسلم نے ایک اعلان کیا, انما الخمر والمیسر والانصاب والازلام رجس من عمل الشیطان. اے ایمان والو, شراب, جوا اور یہ ساری اس طرح کی چیزیں ہیں, یہ ناپاک ہیں, شیطانی اعمال ہیں. فجتنبوہ, اسے چھوڑ دو. مدینہ کی گلیوں میں شراب کے مٹکے ٹوٹتے ہیں اور شرابیں بہنا شروع ہو جاتی ہیں. اس دن سے جو اہل اسلام نے شراب چھوڑی آج تک مسلمانوں کی میجورٹی شراب سے بچتی ہے. اتنی پاورفل موٹیویشن, مجھے ایک بات بتاؤ, اتنی پاورفل ترغیب موٹیویشن دنیا میں کسی کے پاس ہے؟ بولتے کیوں نہیں؟ اتنی پاورفل موٹیویشن ایک سوسائٹی میں ایک برائی کو چھڑوانے کے لیے. مجھے بات بتائیں شراب برائی ہے یا نہیں ہے؟ تو اتنی پاورفل موٹیویشن جس نے ایک اعلان کیا اور آج اہل اسلام کی اکثریت 1400 سال پہلے ایک اعلان ہوتا ہے اور پوری دنیا میں وہ اعلان نافذ ہو جاتا ہے. آج میں بھی شراب نہیں پیتا, آپ بھی امید ہے نہیں پیتے ہوں گے انشاءاللہ, اگر بالفرض پیتے بھی ہوں گے تو ابھی پی کے نہیں بیٹھے ہوں گے امید ہے مجھے, تبھی تو اتنے شوق سے سن رہے ہیں بیان. اگر آپ پی کے بیٹھے ہوتے نا اللہ نہ کرے تو بیٹھے نہیں ہوتے, لیٹے ہوتے آپ. اور آپ لیٹے ہوئے ہوتے لیکن آپ کو لگ رہا ہوتا آپ بیٹھے ہوئے ہیں, اور آپ کو لگ رہا ہوتا مفتی صاحب لیٹ کے بیان کیوں کر رہے ہیں, آپ کو لگ رہا ہوتا میں لیٹ کے بیان کیوں کر رہا ہوں. فائر بریگیڈ کے حملے میں ایک شرابی گھس آیا, آگ لگی بھی تھی, وہ گیا اندر پبلک کو پکڑ پکڑ کے باہر نکال کے لا رہا, شراب پی بھی تھی اس نے اور اتنے بندے باہر نکال دیے اس نے نا آگ لگی بھی ہے. لوگوں نے پوچھا, اس نے کہا دیکھو یار میں تو پی کے آیا ہوں اور کتنی محنت میں نے کی, اس لیے میں کہتا ہوں پیا کرو. لوگوں نے کہا کمبخت جتنے فائر بریگیڈ کے لوگ اندر گئے ہوئے تھے تو ان سب کو پکڑ کے باہر لے آئے, ان سب کو پکڑ کے باہر لے آئے. تو مجھے بات بتاؤ شراب ایک اخلاقی برائی ہے یا نہیں ہے؟ کتنے جرائم ہوتے ہیں. ابھی ہم کینیڈا میں تھے تو ایک کیس سامنے آیا, ایک صاحب نے پی کے اپنی اچھی بھلی بیوی جس سے ان کو ٹھیک ٹھاک محبت تھی اتنا مارا ہے اس بیچاری کو, جانوروں کی طرح کوٹا ہے اس کو کیونکہ پی کے آئے ہوئے تھے. بعد میں ہوش آیا تو پتا چلا یار یہ میں نے کیا کیا. دانت توڑ دیتے ہیں لوگ شراب پی کے, طلاقیں دیتے ہیں لوگ شراب پی کے, ایکسیڈنٹ کر کے مارتے ہیں لوگ شراب پی کے. مغربی دنیا میں جرائم قانون اتنا مضبوط ہے کہ جرائم کا ریشو زیرو ہونا چاہیے پھر بھی جرائم ہوتے ہیں, اس لیے کہ کیا کرتے ہیں, پیتے ہیں. پائلٹ جو ہے نا, پائلٹ جہاز میں جب بیٹھتے ہیں, پوری دنیا میں لا ہے, پہلے پائلٹ کی چیکنگ ہوتی ہے کہ اس کے بلڈ میں الکوہل کتنی ہے, اگر ایک مقدار سے زیادہ ہے تو پائلٹ کو جہاز اڑانے نہیں دیا جاتا, کیونکہ پائلٹ سمجھتا ہے کہ میں, وہ پائلٹ الٹا اڑاتا ہے جہاز, وہ سمجھتا ہے میں سیدھا اڑا رہا ہوں, اگر تھوڑی کوانٹیٹی کیا ہو جائے, زیادہ ہو جائے اس کو ہم سب الٹے لگیں گے, وہ ہمیں سیدھا کرنے میں جہاز کیا کر دے گا, الٹا کر دے گا, تباہ کر دے گا جہاز کو. پوری دنیا میں کوئی فائدہ نہیں ہے صحت کو, لیکن پوری دنیا میں بے تحاشا شراب پی جاتی ہے. اور مسلمان جنہیں فنڈامنٹلسٹ کہا جاتا ہے, جنہیں بنیاد پرست کہا جاتا ہے, جنہیں تقیانوس کہا جاتا ہے, پاکستان اور بنگلہ دیش کو تو تھرڈ ورلڈ کہا جاتا ہے نا, वैसे मुझे यहाँ की बड़ी खुशी हुई, माशाल्लाह बांग्लादेश तो बड़ा खूबसूरत कंट्री है, ढाका तो बड़ा मजे का लगा मुझे, बहुत डेवलप्ड मुल्क है माशाल्लाह। तो जब किसी जगह जाके इंसान अपनी आंखों से देखता है तो जो इमेज बनता है वो कुछ और होता है, और सिर्फ न्यूज पे जो इमेज होता है वो कुछ और होता है। यहाँ के हमें बड़ी खुशी हुई। तो अब मुझे एक बात बताओ, हमको तो थर्ड वर्ल्ड कहा जाता है, हमें तो पसमानदा कहा जाता है, पाकिस्तानियों को भी, इंडियंस को भी, बांग्लादेशियों को भी, जो भी है, पुराने पुराने लोग हैं। हमें क्या कहा जाता है? गुलाम कौमें हैं, तरक्की याफ्ता नहीं है। सारे उलूम हमारे पास कहां से आते हैं? बाहर से। साइंसदान भी वहां से आते हैं, या हम लोग वहां से पढ़ के आते हैं तो हमारी यहां वैल्यू बनती है। इसके बावजूद कमाल की बात नहीं है, अखलाकी बुराइयां हम में उनसे कम है। भाई हम शराब नहीं पीते, हमें तो चर्सी होना चाहिए था हर आदमी। मुझे अभी तक कोई चर्सी नजर नहीं आया बांग्लादेश अभी तक की रिपोर्ट के मुताबिक। जिस मुल्क में भी जाओ नाला होगा उसके अंदर कोई ना कोई चर्सी, चर्सी तो समझते हैं ना बांग्लादेश, बंगाली जबान में चर्सी में कौन ना रहे, तो चर्सी हो तो लाए ना काम, खाजा खोर, ताजा खोर, ताजा खोर। अब समझ में आया आप लोग, काजा खोर, काजा बताओ, ये काजे खोर हम लोग के यहां ज्यादा है या उनके यहां ज्यादा है? पता है वहां लीगल है, काजे माजे लीगल है वहां पे। चलो मेरे पास एक लफ्ज मुझे मिला लो, तो हम तो पसमानदा इलाकों के लोग हैं, हम तो अनएजुकेटेड लोग हैं, हम तो गरीब लोग हैं, हमारे अंदर तो अखलाकी बुराइयां दूसरों से ज्यादा होनी चाहिए। लेकिन कमाल की बात है, हम में उन लोगों में अक्सरियत जो आज एजुकेटेड कौमें हैं, पढ़ी लिखी कौमें हैं, तरक्की याफ्ता कौमें हैं, चांद पे कदम रखने वाली कौमें हैं, कमाल की बात यह है कि शराब का रेशो, नशे का रेशो उनमें ज्यादा है और हम में, जुमला मुकम्मल करें, सेंटेंस मुकम्मल करें, हम में कम है। है भाई बताओ, जो दुनिया को तहजीब सिखाता है हम सिखाते हैं या वो सिखाते हैं? वो सिखाते हैं, तहजीब पे उनकी किताबें हैं भाई, वर्कशॉप होती हैं, ऐसी बेहतरीन वर्कशॉप होती हैं, आप इंसान के बच्चे बन के बाहर निकलते हो। एक दिन वर्कशॉप कर लो आप, नाइस टू मीट यू, थैंक यू, हाउ आर यू, फाइन, ऐसे अखलाक, आदमी पागल हो जाए उन अखलाक के पीछे। लेकिन ये क्या बात है यार कि नशा उनमें ज्यादा नहीं, बहुत ज्यादा, और हम में कम नहीं, बहुत कम। एक और अखलाकी बुराई, मुझे एक बात बताओ, 1400 साल पहले अनाउंसमेंट हुई, फमन शहीदा मिनकुम शहरा फलयसुम। आज डॉक्टर्स लोगों को फास्टिंग का कहते हैं, इंटरमिटेंट फास्टिंग, इतने घंटे नाहा करें आप दो मील के दरमियान, कहते हैं कि नहीं कहते? डॉक्टर खुद करता ही अमल, इल्ला माशाल्लाह जो डॉक्टर मेरा बयान सुन रहे हैं शायद वो करते हो, जो मेरा बयान नहीं सुन रहे वो नहीं करते। कितना मुश्किल है दो मील के दरमियान डिस्टेंस बढ़ा देना, दो खानों के दरमियान डिस्टेंस बढ़ाना आसान नहीं। और डॉक्टर कहते हैं कि आप बीच में कॉफी चाय पीते रहें, आज मोटापा बहुत तेजी से फैल रहा है ना, डॉक्टर कहते हैं भाई कम करो, कम खाओ, कम, मेरे पास तो बेहतरीन नुस्खा है मोटापा कम करने का, वो मानते नहीं आप लोग। कभी आप पाकिस्तान आए खुशबू लगा के तो आपको बताऊंगा मैं बेहतरीन तरीका। इस टॉपिक पर मैंने चूंकि बयान नहीं करना है ना चार शादियों पर, इसलिए मैं उस पर बात नहीं करूंगा, वरना मेरे पास एक बेहतरीन नुस्खा है। अब आप मुझे एक बात बताओ, दो खानों के दरमियान फासला कितना मुश्किल काम है, पूरी दुनिया में इसकी तहरीक चल रही है, कम खाओ कम खाओ कम खाओ, चार दिन इंसान से परहेज नहीं होता। एक आयत कुरान की नाजिल हुई 1400 साल पहले के रमजान के महीने में, सुबह सादिक से लेके सनसेट तक, गुरूब आफ्ताब तक आपको खाने की भी इजाजत नहीं और आपको पीने की भी इजाजत नहीं है। ऐ अल्लाह क्या इससे हमारी सेहत अच्छी होगी? अल्लाह कहते हैं ना ये बात मत करो। मोटिवेशन के लिए अल्लाह ने ये नहीं कहा इससे तुम्हारी सेहत अच्छी होगी, शुगर तुम्हारी डाउन होगी, ब्लड प्रेशर के मसाइल कम हो जाएंगे, ना 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 ना, اللہ نے صرف اتنا کہہ دیا کہ یہ اللہ کا حکم ہے. مسلمانوں کی اکثریت ایک مہینہ روزے رکھتی ہے کہ نہیں رکھتی ہے؟ کیا خیال ہے بھائی؟ اس سے پتا چلتا 1400 سال گزر چکے ہیں. 1400 سال. 1400 سال سے مسلمانوں کی اکثریت رمضان میں بھوکی پیاسی رہتی ہے کئی کئی گھنٹے. اس سے کیا پتا چلتا ہے؟ مذہب کی موٹیویشن بہت پاورفل ہوتی ہے, ڈاکٹروں کی موٹیویشن بہت کمزور ہوتی ہے, سائنسدانوں کی موٹیویشن بہت, بولیں نا جملہ مکمل کریں, کمزور. موٹیویشنل اسپیکرز کی موٹیویشن بہت کمزور ہوتی ہے, محمد صلی اللہ علیہ وسلم کی موٹیویشن بہت پاورفل ہے. دیکھو مجھے ایک بات بتاؤ, آپ نے اپنے بچے کو انسان کا بچہ بنانا ہے, اب ویسے انسان کا بچہ ہی ہے لیکن سچی مچی کا انسان کا بچہ بنانا ہو آپ نے, اب آپ کسی کو تبلیغ کے لیے بھیج رہے ہو اس کے پاس کہ جاؤ میرے بچے کو سمجھاؤ وہ انسان کا بچہ بن جائے. بنگلہ دیشی زبان میں انسان کے بچے کو انسان کا بچہ ہی بولتے ہیں. انسان کا بچہ ہی. آپ نے کسی کو بھیجا کہ جاؤ میرے بچے کو انسان کا بچہ بناؤ. اب وہ جو بندہ جا کے اس کو سمجھا رہا ہے, محلے میں کوئی بھی نہیں سنتا اس کی اپنے گھر میں نہیں چلتی, اس کے بچے اس کی بات نہیں سنتے, کہیں اس کو بیان کا موقع نہیں دیا جاتا کہ اس کی کوئی سنتا ہی نہیں ہے, کہیں بھی جاتا ہے کوئی نہیں سنتا. تو لوگ آپ سے کہیں گے نا, میرے بھائی جس کی موٹیویشن سے اس کے اپنے گھر میں اپنے محلے پڑوس میں کوئی متاثر نہیں ہو رہا, تو ایسے شخص کو آپ کیوں اپنے بچے کو سمجھانے کے لیے بھیج رہے ہو؟ ٹائم ویسٹ ہونے کے علاوہ کچھ بھی حاصل نہیں ہوگا. لیکن ایک محلے میں آپ کے شخص ایسا ہے جو وہ جب کوئی بات سمجھاتا ہے تو لوگوں کی سمجھ میں آتی ہے, لوگ عمل کرنا شروع کر دیتے ہیں. تو آپ کے پاس دو راستے ہیں موٹیویشن کے لیے, تربیت کے لیے. ایک وہ شخص ہے جس کی تربیت میں, جس کی موٹیویشن میں پاور نہیں ہے, اور ایک وہ ہے کہ جب ایک بات کرتا ہے پوری دنیا اس پہ عمل کرتی ہے. تو آپ اپنے بچے کی تربیت کے لیے پہلے شخص کی سلیکشن کرو گے یا دوسرے کی سلیکشن کرو گے؟ دوسرے کی سلیکشن کرو گے. ہمارے پاس تربیت کے لیے ایک مذہب ہے, محمد صلی اللہ علیہ وسلم ہے, قرآن ہے, جن کی بات پوری دنیا سنتی ہے. 1400 سال پہلے آپ نے اعلان کیا رمضان کے روزے رکھو, آج دنیا میں مسلمانوں کی 99% مسلمان ایک مہینہ بھوکے پیاسے رہتے ہیں. آپ صلی اللہ علیہ وسلم نے 1400 سال پہلے اعلان کیا شراب چھوڑ دو, آج مسلمانوں کی اکثریت شراب سے بچتی ہے, نشے سے بچتی ہے. 1400 سال پہلے محمد صلی اللہ علیہ وسلم نے اعلان کیا کہ زنا حرام ہے, بدکاری حرام ہے. آج فیملی سسٹم اگر مضبوطی سے قائم ہے, صرف اور صرف مسلمانوں کا قائم ہے. ایک موٹیویشن محمد صلی اللہ علیہ وسلم کی ہے, اور ایک موٹیویشن آپ کے علاوہ اسکالر پوری دنیا میں جتنے بھی لوگ ہیں, چاہے وہ انگریز ہوں, جیپنیز ہوں, فرینچ ہوں, تو لیکن ان کی موٹیویشن میں وہ پاور نظر نہیں آتی ہمیں. ان کو اگر کہیں شراب حرام, وہ چھوڑنے کے لیے تیار بولو نہیں ہے. وہ کہیں میرٹ سسٹم کو, آج ڈونلڈ ٹرمپ نے بیان کیا کہ میں میرٹ سسٹم پہ بلیو کرتا ہوں, میں یہ جو انڈیویجولزم ہے اس پہ بلیو نہیں کرتا. کتنے امریکن نے شادیاں کرنا شروع کر دی اس کے بیان کے بعد؟ کوئی بھی نہیں کر رہا. تو میرے بھائی ہمارے پاس انسان کو انسان کا بچہ بنانے کے لیے جو پاورفل موٹیویشن ہے وہ محمد صلی اللہ علیہ وسلم کے علاوہ کسی کے پاس نہیں ہے. اس لیے بنگلہ دیش والو, مجھے اور آپ کو انسان کا بچہ بننے کے لیے سوائے اس کے کہ ہم محمد صلی اللہ علیہ وسلم کو فالو کریں, قرآن کو فالو کریں, اس کے علاوہ ہمارے پاس کوئی آپشن نہیں ہے. یہ بات اگر دلیل سے سمجھ میں نہ آئے نا تو مشاہدے سے ویسے سمجھ میں آ جاتی ہے. ہم اکثر دیکھتے ہیں تبلیغ والوں کو, لوگ کہتے ہیں ہمارے بچے کو جماعت میں مت نکالو, ایجوکیشن کا نقصان ہوتا ہے. کہتے ہیں یہ تبلیغ والے آتے ہیں, 3 دن کی جماعت میں لے گئے, 4 مہینے کی, ہمارا بچہ بگاڑ رہے ہیں, اس کو مولانا بنا رہے ہیں. لیکن وہی بچہ جب بگڑتا ہے نا, دیکھتے ہیں کہ پی رہا ہے بیٹھ, تازہ ہے نا, تازہ پی رہا ہے بیٹھ, اور ادھر ادھر غیر اخلاقی سرگرمیوں میں, تو پھر اس کو انگریز کے پاس نہیں لے کے جاتے, اس کو جیپنیز کے پاس بولو نہیں, اس کو فرینچ کے پاس نہیں لے کے جاتے, اس کو جرمن کے پاس हालांकि वो तो बड़े पढ़े लिखे लोग हैं यार, आप उनके पास क्यों नहीं लेके जाते, उनके पास लेके जाओ ना कि मेरा बच्चा शराब पीने लगा है, इससे छुड़वाओ। कहेगा मैं तो छुड़वाने इससे पहले इससे शराब पी के इससे बात करूंगा, तो मेरा दिमाग काम ही नहीं करता इसके बगैर। उससे कहो मेरा बच्चा गर्लफ्रेंड में पड़ गया, हम खानदानी लोग हैं, शादी ब्याह पे बिलीव करते हैं, ये तो हमारे खानदानी नस्ल खराब कर रहा है, आप इसको समझाएं। वो कहेंगे भाई मैं पहले गर्लफ्रेंड को मैंने टाइम दिया है, उससे मुलाकात के बाद मैं आपके बच्चे से बात करूंगा। वो समझाएगा, वो आपको इंसान का बच्चा बनाएगा। तो ऐसे मौके पे आपके पास तबलीगी जमात के अलावा कोई ऑप्शन नहीं होता, उलमा के अलावा कोई ऑप्शन नहीं होता। क्यों? आप कहते हो भाई उलमा अंबिया के वारिस हैं, ये समझाएंगे हमारे बच्चे को, माँ बाप के हुकूक सिखाएंगे। सबसे पहले हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहिमहुल्लाह ताला के पास एक साहब आए, बड़े मालदार घराने से उनका ताल्लुक था, उनका बच्चा बिगड़ गया था, अब्बा का और अम्मी का कहना नहीं मानता था। तो हमारे हजरत के पास लेकर आए, उस दिन हजरत की खिदमत में रखा, वो बच्चा बहुत नेक बन गया, माँ बाप की इताअत भी शुरू कर दी, दाढ़ी रख ली, नमाज रोजा। तो उसके माँ बाप ने कहा हमने इसको इंसान और मुसलमान बनाने के लिए भेजा था, मौलवी बनाने के लिए नहीं भेजा। यानी इसमें मसाला क्या लग गया है ज्यादा। आज माँ बाप की नजर में बिगड़े हुए की डेफिनेशन ये है कि जो हमारी ना मानता हो, और नेक की डेफिनेशन ये है जो हमारी मानता हो। तो ऐसा नहीं है भाई, आप माँ बाप अगर बच्चे को अपना फरमाबरदार बनाना चाहते हैं तो बच्चे को सबसे पहले किसका फरमाबरदार बनाना पड़ेगा? अल्लाह का। तो पहली बात तो भाई ये आप क्लियर कर ले, वाबुदुल्लाह वला तुशरिकु बिही शैअन वबिल वालिदैनि इहसाना वबिदिल कुर्बा वल यतामा वल मसाकीन वबनि सबील। कुरान ने इंसानियत के रिश्ते को बहुत मुकद्दम किया है, लेकिन अल्लाह ने इंसानियत के रिश्ते से पहले खालिक का रिश्ता बयान किया है। वाबुदुल्लाह, सबसे पहले तुम्हारा रिलेशन अल्लाह के साथ मजबूत होना चाहिए। ये इसलिए अल्लाह ने कहा कि मखलूक का आपस में रिलेशन उस वक्त तक मजबूत नहीं होगा जब तक आपका अल्लाह से रिलेशन पहले मजबूत नहीं होगा। जिन कौमों ने अल्लाह को मजहब को अपनी सोसाइटी से निकाला, उनके आपस के रिलेशन की भी ऐसी की तैसी हो गई। ऐसी की तैसी को बांग्लादेश में क्या कहते हैं? ऐसी की तैसी, ये समझते हैं ऐसी की तैसी, चूंकि सबकी हो रही है तो सब समझते हैं, हमारी भी हो रही है, आपकी भी हो रही है सबकी। इसलिए हम कुछ चीजें हम हमारे दरमियान कॉमन है, वो हम सब समझते हैं। तो अल्लाह से रिलेशन अगर नहीं होगा ना, तो मखलूक का आपस में रिलेशन भी बोलो नहीं। आप कह सकते हो मुफ्ती साहब ये कैसी बात कर रहे हो, ये कैसी बात कर रहे हो, बहुत से कौम है जिनका अल्लाह से रिलेशन नहीं है लेकिन आपस में रिलेशन उनका बहुत अच्छा है। देखो अल्लाह कुरान में क्या कहता है, अल्लाह कहता है वाबुदुल्लाह, इबादत सिर्फ किसकी होगी? अल्लाह की। रिलेशन इबादत के जरिए अल्लाह से कायम होता है, ऐसा ही है ना। आप लोग वादा करते हैं कि हम पांच नमाजें पाबंदी से पढ़ेंगे, इबादत में सबसे पहले क्या है भाई? नमाज है ना। तो अल्लाह से रिलेशन के लिए इबादत, और इबादत में कुरान ने जिस इबादत को सबसे ज्यादा फोकस किया वो कौन सी इबादत है? नमाज। आगे अल्लाह ने क्या फरमाया? वला तुशरिकु बिही। बहुत से लोग खुदा की इबादत करते हैं, हिंदू कहते हैं हम भगवान की इबादत, ईसाई कहते हैं हम ईसा इब्ने मरियम की इबादत, बहुत सी कौमें हैं जो खुदा को मुख्तलिफ नामों से ताबीर करके उनकी इबादत करती है। अल्लाह ने कहा ये वाली इबादत काबिले कबूल नहीं है, ला तुशरिकु बिही शैअन, वो वाली इबादत मानता हूं जिसमें मेरे साथ किसी को इबादत में शरीक ना किया जाए। तो आप लोग अल्लाह से मुआहदा करें कि हम सिर्फ अल्लाह की इबादत करेंगे, अल्लाह के साथ किसी को इबादत में शरीक नहीं करेंगे। इय्याका नअबुद, ए अल्लाह हम सिर्फ तेरी इबादत करते हैं। इसमें यह नहीं कहा कि अल्लाह हम तेरी इबादत करते हैं, ए अल्लाह हम सिर्फ किसकी इबादत करते हैं? तेरी। व इय्याका नस्तईन, हम मदद सिर्फ और सिर्फ कुछ किससे तलब करते हैं? तुझसे। तो सिर्फ या अल्लाह मदद, या अल्लाह मदद के सिवा कोई नारा बांग्लादेश की मार्केट में नहीं चलेगा। समझ रहे हो कि नहीं समझ रहे, अपनी मार्केटों से या अल्लाह मदद के अलावा जितने नारे हैं वो सारे अपनी मार्केटों से क्या कर दो, शॉर्ट। मार्केटों से चीजें शॉर्ट हो जाती है ना, चीनी बात सब शॉर्ट होती है, चीनी मिल रही होती, कपड़ा शॉर्ट हो जाता है, कपड़ा नहीं मिल रहा होता, गंदुम शॉर्ट हो जाता है, गंदुम नहीं मिल रही होती। तो अपनी मार्केटों से या अल्लाह मदद के अलावा जितने नारे हैं वो क्या कर दो, शॉर्ट। शॉर्टेज नहीं हो बल्कि गुम कर दो। शॉर्टेज तो होती है तो कहीं कहीं मिल रहा होता है, कहीं भी नहीं मिल रही है, अल्लाह या अल्लाह मदद बस। तो अल्लाह से रिलेशन अल्लाह ने बयान किया, उसके बाद अल्लाह ने बताया कि जो मखलूक से तुमने रिलेशन कायम करना है वो अपनी मर्जी से नहीं, वो मेरे बताए हुए तरीके के मुताबिक करना है, वरना तुम डंडी मारोगे, गड़बड़ करोगे। देखो मैं लोगों को बता रहा हूं कि मेरा बहुत अच्छा रिलेशन है पब्लिक से, आप बड़े खुश हो गए, मुफ्ती साहब बड़े बाअखलाक, इनका तो बहुत अच्छा रिलेशन है, लेकिन जब आपने रिलेशन चेक करना शुरू किया तो सिर्फ उन उन लोगों से है जहां से मुझे पैसा मिलने की उम्मीद है। तो ये रिलेशन में मैं मुखलिस हूंगा? आप बोलोगे यार ऐसा रिलेशन तो कोई भी बना ले किसी, यानी जिसके मुझ पर, जिन्होंने मुझे पैसे दिए, कर्जा दिया हुआ है, उनसे मेरा कोई रिलेशन नहीं है। वो फोन करते हैं तो मैं फोन नहीं उठाता, वो मुझे दावत से बुलाते हैं मैं दावत पे नहीं जाता, वो मुझे सलाम करते हैं मैं सलाम का जवाब दिए बगैर कन्नी कतरा के निकल जाता हूं। और जिन जिन को मैंने पैसे दिए हुए हैं उनसे रिलेशन ही रिलेशन। तो इस रिलेशन में मैं मुखलिस कहलाऊंगा? और मैं फिर बोलूं देखो मेरा कितना अच्छा रिलेशन है जमशेद साहब से, गफ्फार साहब से, सलीम साहब से, कितना अच्छा रिलेशन है मेरा। काफिर भी रिलेशन बनाता है, लेकिन काफिर ने जिससे कर्जा लिया हुआ है ना उससे रिलेशन नहीं बनाता, जिससे कर्जा नहीं लिया हुआ उससे बहुत अच्छा रिलेशन। हम सबसे ज्यादा मकरूज जिनसे हमने कर्जा लिया है वो हमारे वालिदैन हैं, हम उनके मकरूज होते हैं, क्योंकि हमारी माँ ने हमको तकलीफ से बचपन में जना होता है, अपनी छाती से हमें दूध पिलाया होता है, हमारी गंदगियां माँ ने साफ की होती हैं, रातों को हमारी खातिर जागी होती है, हमारे बाप ने हमारी माँ को शेल्टर दिया होता है जिसकी वजह से हमारी माँ ने इज्जत मोहब्बत के साथ हमें पाला होता है, हमारे बाप ने सारी जिंदगी कमा कमा के हमें खिलाया होता है। आप जो इस यूनिवर्सिटी में पढ़ रहे हो, अक्सर के बाप इस यूनिवर्सिटी में आपके पैसे पे कर रहे हैं, लोग बाप का ताना देते हैं, कहते हैं बाप का माल है जो खा रहे तू, है भाई मैं तेरा बाप लगता हूँ जो मेरे से पैसे मांग रहा है, कहते हैं कि नहीं कहते? बाप सारी जिंदगी जिम्मेदारी लेता है। तो जब औलाद जवानी की दहलीज पे कदम रखती है तो इस्लाम कहता है औलाद पर माँ और बाप का अरबों खरबों रुपए का कर्जा चढ़ चुका होता है। ये अरबों खरबों रुपए भी देके आप इतनी मोहब्बत से किसी थर्ड पर्सन से अपने आप को नहीं पलवा सकते जिस तरह से माँ और बाप ने पाला होता है। तो हम मकरूज होते हैं, तो अल्लाह कहते हैं तुम्हारे रिलेशन में सबसे पहले तुम्हारी माँ और तुम्हारा बाप है, तुम्हारे फादर और तुम्हारी मदर है, इनका तुम पे सारी जिंदगी कर्जा, इनको तुमने पालना भी है, इनको रखना भी है, इनके कदमों में जन्नत की तलाश करनी है, बुढ़ापे में इनकी कड़वी कसीली बातों को बर्दाश्त करना है। बताओ गैर मुस्लिमों में ये रिलेशन बाकी बचा है क्या? या तो बिल्कुल खत्म या बहुत कमजोर। तो रिलेशन वो जो जिसको अल्लाह क्या मानता हो, अल्लाह जिसको रिलेशन कहता हो। इसलिए अल्लाह ने अपने बाद सबसे ज्यादा किसको वैल्यू दी है, बोलो? वालिदैन। भी हमारे यहां पाकिस्तान में एक वाकया हुआ, एक एक्ट्रेस का इंतकाल हुआ, डेथ हुई, 9 महीने बाद उसकी लाश मिली है, आप लोगों ने भी शायद मीडिया पे न्यूज देखी हो। उसके वालिदैन से रब्ता किया गया, उन्होंने कहा हमें लाश नहीं चाहिए। मां बाप के दिल में औलाद की बेपना मोहब्बत होती है, कुछ तो किया होगा ना उस बच्ची ने, माँ और बाप की मर्जी के बगैर चली गई शोबिस की दुनिया में, वगैरह वगैरह, जो था अल्लाह उसकी मगफिरत करे, मुसलमान थी। माँ बाप ने और भाइयों ने कहा हमें नहीं चाहिए। क्यों? हमारी मर्जी के बगैर एक ऐसा काम किया जो मजहब के भी खिलाफ और हमारी खानदानी रिवायात के भी खिलाफ। बाप को हक बनता था दस्तबरदार होने का, लेकिन हुआ क्या है, मीडिया ने मां और बाप पे, भाइयों पे इतना दबाव डाला, کہ بالآخر انہوں نے اس کو ایکسپٹ کیا. اب ہوتا پتہ ہے کیا ہے, ہمارے پاس سیکولر لوگ یا کچھ سیکولر تو نہیں ہے لیکن سیکولرزم سے متاثر ہیں. جب آپ کا اپنا کوئی ویژن اور اپنا کوئی نظریہ نہیں ہوتا تو آپ کسی اور کے ویژن اور نظریے کا حصہ بن جاتے ہیں. دیکھو آپ کا اپنا بزنس نہیں ہے تو کسی اور کے بزنس میں آپ جاب کرو گے کہ نہیں کرو گے, کیا خیال ہے؟ فارغ تو نہیں بیٹھ سکتے نا. اگر آپ کا اپنا بزنس نہیں ہے تو آپ کو کسی اور کے بزنس میں جاب کر کے پروموٹ کرنا پڑے گا, اس کے بزنس کو ترقی دینی پڑے گی. جب ہمارا اپنا اپنی کوئی تھیوری نہیں ہوتی, اپنا کوئی نظریہ نہیں ہوتا, تو ہم کسی اور کے کانسیپٹ, کسی اور کے نظریے, کسی اور کی تھیوری کا اور کسی اور کے ویژن کا ہم حصہ بن جاتے ہیں. تو ہمارے ہاں کچھ لوگ ایسے ہیں جنہوں نے یہ نعرہ لگایا, یہ بات چلائی انہوں نے کہ ماں باپ بڑے ظالم ہیں کہ بیٹی کے جنازے تک میں نہیں آ رہے, بیٹی کی لاش اٹھانے کے لیے تیار نہیں. یہ وہ لوگ ہیں جو باہر کی دنیا سے متاثر ہیں. بچہ جب بچہ ہوتا ہے نا تو ماں باپ کی ریسپانسبلٹی ہوتی ہے, لیکن جب وہ بڑا ہو جاتا ہے تو ماں باپ اس کی ریسپانسبلٹی میں آ جاتے ہیں, نہ کہ وہ ماں باپ کی ریسپانسبلٹی میں رہتا ہے. جب تک چھوٹا بچہ ہے اس کو پالنا, اس کی کیئر کرنا کس کی ذمہ داری ہے اسلام میں؟ بولو, والدین کی. جہاں بلوغت کی دہلیز سے قدم رکھا, اب ماں باپ کو پالنا اس کی ذمہ داری ہے, ماں باپ کو خوش رکھنا اس کی ذمہ داری ہے. تو اب اگر آپ کے ماں باپ آپ سے ناراض ہیں تو اب آپ سے سوال کیا جائے گا, آپ کے والدین آپ سے کیوں ناراض؟ اس سے بری کوئی موت ہو سکتی ہے کہ آپ مرے اور آپ کے باپ بھی آپ سے خوش نہ ہو, آپ کا بھائی بھی آپ سے خوش نہ ہو اور آپ کی ماں بھی آپ سے خوش نہ ہو, اس سے بری کوئی موت ہو سکتی ہے؟ لیکن آج اس موت کو بھی شوبز کی دنیا میں اس سے وابستہ لوگ مبارک بنا کے پیش کر رہے ہیں. کیوں؟ ان کو پتا ہے ہم سب کا یہی انجام ہونے والا ہے. میں سمجھا پا رہا ہوں, کیونکہ پاکستان میں نا قریب قریب دو ایکٹریسز کے ساتھ ایسا ہوا ہے. پہلے ایک ایکٹریس, اس کی ڈیتھ ہوئی پتہ ہی نہیں چلا کسی کو, دو تین دن کے بعد لاش دریافت ہوئی ہے, کوئی پوچھنے والا نہیں تھا. دوسرے نمبر پہ ان کی موت ہوئی, نو مہینے بعد لاش دریافت ہوئی ہے, کوئی پوچھنے والا نہیں تھا. یہ کیوں نہیں تھا کوئی پوچھنے والا؟ اس لیے کہ ریلیشن جو قائم ہوتا ہے وہ مذہب کی موٹیویشن سے قائم ہوتا ہے. جہاں مذہب کو سوسائٹی سے نکالا, ریلیشن بھی سوسائٹی سے آؤٹ. کاش بنگلہ دیش والوں کو یہ بات سمجھ میں آ جائے. آپ یونیورسٹی کے لوگ ہو, آپ کو سمجھ میں آ گیا نا تو پوری قوم کو سمجھ میں آئے گا. اگر آپ کو سمجھ میں نہیں آیا تو آپ کل بڑے بڑے عہدوں پہ جاؤ گے انشاءاللہ, ترقیاں ملے گی انشاءاللہ آپ کو. اتنی بڑی یونیورسٹی ہے تو آپ ہی کے کانسیپٹ کلیئر نہیں ہوں گے تو آگے قوم کا کیا حال ہوگا؟ تو یہ دو واقعات پاکستان میں قریب قریب ہوئے, یہ عبرت کے لیے, کیونکہ شوبز کی دنیا سے وابستہ لوگ اکثر مذہب سے باغی ہو جاتے ہیں, کیونکہ وہ دنیا کی ایسی چمک دمک ہے جو انسان کو اللہ سے غافل. انسان اگر اللہ سے غافل نہ ہو, اللہ سے تعلق رکھے, تو اللہ سے تعلق کی وجہ سے اس کو سب سے زیادہ مضبوط ریلیشن کس سے قائم کرنا پڑے گا؟ اپنے والدین. تو میں جلدی سے بات کو سمیٹ کے ختم کرتا ہوں, پھر آپ کو سوال جواب کا موقع بھی دیا جائے گا. میں بات یہاں سے لے کے چلا تھا میرے بھائی کہ مذہب کی موٹیویشن بہت پاورفل ہوتی ہے, اور انسان کو انسان کا بچہ بنانے کے لیے ہمارے پاس مذہب کے علاوہ کوئی آپشن نہیں ہے. آج یونیورسٹی میں مجھے جو ٹاپک دیا گیا تھا وہ یہ تمہید تھی, اس ٹاپک کی طرف میں آتا ہوں کہ جو آپ لوگ یونیورسٹی میں پڑھ رہے ہیں اس پڑھائی کے ساتھ آپ اسلام کی کیا خدمت کر سکتے ہیں. یہ تمہید میں نے اس لیے قائم کی ہے کہ اب یہ ٹاپک میرے لیے آپ کو سمجھانا آسان. دیکھو, اسلام آپ کو یہ نہیں کہتا کہ آپ جس شعبے سے وابستہ ہیں, جس سے جڑے ہوئے ہیں, اس کو چھوڑ دیں. آپ اگر آپ ڈاکٹر بن رہے ہیں تو آپ کو اچھا مسلمان بننے کے لیے میڈیکل سائنس چھوڑنی پڑے گی, اسلام یہ کہتا ہے؟ بولو. آپ میں اگر کوئی کسی بھی فیلڈ میں انجینئر بن رہا ہے تو اچھا اور سچا مسلمان بننے کے لیے آپ کو وہ تعلیم چھوڑنی پڑے گی, اسلام کہتا ہی ہے. آپ اگر بزنس سیکھ رہے ہیں تو اچھا مسلمان بننے کے لیے آپ کو تجارت چھوڑنی پڑے گی, اسلام کہتا ہی ہے. نہیں کہتا, کہاں لکھا کہ نہیں کہتا. کوئی حدیث جس میں آتا ہو کہ ڈاکٹر بنو, کوئی حدیث سنی آپ نے؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا ڈاکٹر بنو, انجینئر بنو, کمپیوٹر سائنس سیکھو, कहीं आता है हदीस में? बोलते क्यों नहीं? आपने तो फिर कहां लिखा हुआ है डॉक्टर बनो इंजीनियर बनो, कहां लिखा हुआ? मैंने तो कोई हदीस नहीं पढ़ी। अच्छा मुझे एक बात बताओ, कुरान में कहीं आता है कि माँ बाप को थप्पड़ मत मारो? है कहीं कुरान में? बोलो ना यार। तो फिर थप्पड़ मारना हलाल है हराम है? हराम है। लेकिन कहीं लिखा हुआ थप्पड़ मत मारो? लोग पूछते हैं मुफ्ती साहब मेडिकल साइंस अगर हम अपने मजहब हमारे मजहब में है कि मेडिकल साइंस पढ़ो तो कोई हदीस दिखाए ना। मुफ्ती साहब हमारे मजहब में कहां है हदीस में? ये तो आता है दीन का इल्म हासिल करना, तो कोई हदीस दिखाए ना जिसमें आता हो। कंप्यूटर साइंस में जो 99% नंबर लेगा वो जन्नतुल फिरदौस के सबसे आला मकाम पे होगा, कहीं है ऐसा? कहीं आपने पढ़ा कि जी जो चार्टर्ड अकाउंटेंट बनेगा तो जितनी कंपनियों का ऑडिट करेगा हर कंपनी पर 400 रकत पढ़ने का सवाब मिलेगा उसको, है? तो हम चार्टर्ड अकाउंटेंट क्यों बने? तो ऐसे लोगों से मैं कहता हूं, कुरान में कहीं आता है कि मां बाप को थप्पड़ मत मारो? कहीं लिखा हुआ है? नहीं लिखा हुआ। थप्पड़ मारना जायज होगा इस बेस पे? कहीं लिखा हुआ है कुरान में कि मां बाप को गाली मत दो? कहीं लिखा हुआ है? नहीं लिखा। तो क्या कोई कह सकता है कि कुरान में गाली देने की इजाजत है? भाई इस्लाम चूंकि कयामत तक के लिए आया है, कयामत तक के लिए, इसलिए इस्लाम, अब मैं थोड़ी गाढ़ी उर्दू यूज करूंगा फिर मैं उसका आसान तर्जुमा बताऊंगा। इस्लाम जुज़ियात के ज़िमन में कुल्लियात जिक्र करता है, चंद मिसालें देकर उससे यह साबित करता है कायदा कुल्लिया ये है, वो मिसालें मकसूद नहीं होती, एग्जाम्पल मकसूद नहीं होती, उस एग्जाम्पल में एक लॉ छुपा हुआ होता है, लॉ होता है पूरा। देखो आपने न्यूटन का लॉ पढ़ा होगा ना, इज कॉल्ड न्यूटन फर्स्ट लॉ, वो लॉ मैं भूल गया आखिर से याद है मुझे, इज कॉल्ड न्यूटन फर्स्ट लॉ। दूसरा कानून भी मुझे आधा याद है, इज कॉल्ड सेकेंड लॉ ऑफ न्यूटन, मैंने आधे आधे याद किए मैं आखिर से सारे, 50 नंबर तो बनते हैं ना, क्या ख्याल? तो आप जब लॉ, उसमें हम हमारे पास एक लॉ हमें बताया जाता है, फिर टीचर एग्जाम्पल पे, जैसे न्यूटन का एक रिएक्शन का लॉ है ना, जितना एक्शन होगा, जितना पावरफुल एक्शन होगा रिएक्शन भी उतना ही पावरफुल। फिर टीचर मिसाल देते हैं, भाई ये गेंद को जब आप दीवार पे मारते हैं जितनी जोर से मारेंगे उतनी ही जोर से वो वापस आएगी, ये मिसाल है। कुरान ना, कुरान क्या करता है, मिसाल देता है और उससे लॉ साबित करता है, क्योंकि कुरान जिन लोगों पे नाजिल हुआ वो बिल्कुल उम्मीद थे, क्यामत तक लोगों ने समझना है ना, तो कुरान में एक्सप्लेनेशन पहले होती है, उस एक्सप्लेनेशन से आप लॉ अखज करते हो। जैसे कुरान फिल फर्ज, अगर न्यूटन के लॉ को बयान करे, एक मिसाल दे रहा हूं, कुरान न्यूटन के लॉ को नहीं बयान करेगा लेकिन मिसाल दे रहा हूं, तो वो मिसाल से बात समझाएगा, किसी चीज को जब मारा जाए दीवार पे तो उतनी ही पावर से वो वापस आएगी। यहां से आप एक लॉ निकालोगे कि हर चीज, हर एक्शन का एक रिएक्शन होता है, जितना पावरफुल एक्शन होगा उतना ही पावरफुल रिएक्शन होगा, ये कुरान का मिजाज है। तभी जो लोग कहते हैं ना कुरान पढ़ के बख्शना या नेकी करके मुर्दों को सवाब पहुंचाना, कौन सी हदीस में है? कहेंगे एक एक हदीस में तफसील नहीं होती, हदीस में आता है कि जब इंसान मर जाता है तीन चीजें जारी रहती हैं, सदकतुन जारिया वलदुन सालिहुन यदउ लहू औ इल्मी युनतफउ बिही, इल्म जिससे फायदा उठाए, औलाद जो दुआएं मांगे और जो सदका जारिया हो। तो औलाद की दुआओं में नेक अमल भी है, जिसमें औलाद ये नियत करती है इसका सवाब मेरे अप्पा को पहुंच जाए, तो ये भी तो एक नेक अमल है ना। इसी तरह हदीस में आता है एक साहबी ने अपनी माँ के लिए कहा कि मैं कुआं खुदवाना चाहता हूँ, क्या मेरी अम्मा को इसका सवाब मिलेगा? आपने फरमाया सवाब मिलेगा इसका। तो कुआं एक एग्जाम्पल है, असल में कुआं एक नेकी है, इंसानियत की खिदमत है। तो इससे फुकहा ने अखज किया है कि कोई भी नेक काम करके, कोई भी इंसानियत की खिदमत से मुतालिक हो या अल्लाह को खुश करने का कोई भी नेक काम, जैसे अपने लिए किया जा सकता है अपने मरहूमीन के लिए भी किया जा सकता है, तो एग्जाम्पल है। तो अब मैं एक बात समझो, कुरान ने जो ये कहा ना मां बाप को उफ मत कहो, ये तो है ना कुरान में, ये है, तो ये उफ एक जुजिया है, एक एग्जाम्पल है, मकसद किससे एक लॉ बयान करना है कि उफ جب آپ ابا کو اما کو اف کہیں گے تو اس سے ان کو ہوگی تکلیف, تو اف کے لفظ سے تھوڑی سی تکلیف ہوتی ہے. یہ جب اللہ کو برداشت نہیں ہے تو گالی دینا, ان کو تھپڑ مارنا, یہ کہاں سے لیگل ہوگا اسلام میں؟ سمجھ میں آ رہا ہے کہ نہیں آ رہا؟ اس کو فقہ کی اصطلاح میں کہتے ہیں دلالت النص. جو علماء بیٹھے ہیں وہ سمجھتے ہیں کہ بہت سے مسائل عبارت النص سے نہیں ہوتے بلکہ دلالت النص سے ہوتے. اب یہ اس کو دلالت النص کو ایکسپلین کروں گا, دیر ہو جائے گی اور سمجھ میں پھر بھی شاید نہ آئے آپ کے. تو یہ جو میں نے مثال دی اس سے سمجھ میں آ گیا نا, اس سے سمجھ میں آ گیا. اب دیکھو قرآن یہ نہیں کہے گا کہ آپ کمپیوٹر سائنس میں ڈپلوما کریں, انجینئر بنیں. قرآن اصول اور ضابطے بیان کرتا ہے. قرآن کہتا ہے من احیاها فکأنما احیا الناس جمیعا, جس نے ایک انسان کی جان بچائی ایسے جیسے ساری انسانیت کی جان بچائی اس نے. مجھے بتاؤ ایک غوطہ خور ساری زندگی میں 10-15 لوگوں کو ڈوبنے سے بچا لیتا ہے, ایک ڈاکٹر 10-15 ہزار لوگوں کو مرنے سے بچا لیتا ہے. تو اسلام میں جو ڈائیو لگا کے سمندر سے لوگوں کی زندگی بچاتا ہے اس کی ویلیو زیادہ ہوئی ہے ڈاکٹر کی ویلیو زیادہ ہوئی ہے؟ ڈوبنے والے تو بہت کم ہوتے ہیں. ہارٹ اٹیک ہر دوسرے تیسرے آدمی کو ہو رہا ہے, شوگر ہر دوسرے تیسرے آدمی کو ہے, کڈنی کے مسائل ہر دوسرے تیسرے آدمی کو ہیں. تو یہ اویئرنیس دینا لوگوں کی زندگیاں بچانے کے لیے, یہ کس کا کام ہے؟ ڈاکٹر کا کام ہے. تو اسلام میں ڈاکٹر بننے کی جتنی فضیلت ہے شاید دنیا کے کسی مذہب میں بولو نہیں ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, صحیح ہے بخاری صحیح مسلم کی حدیث, کہ جس نے درخت لگایا, ہم باہر ملکوں میں جاتے ہیں وہاں درخت بہت ہے, بنگلہ دیش میں بھی بہت ہی, تو قدرت کی طرف سے. میں نے زندگی میں پہلی دفعہ اتنی بارش دیکھی جو کل رات ہوئی. اتنی بارش اگر کراچی میں برستی تو آپ کو خبر آ چکی ہوتی کہ مفتی طارق مسعود صاحب اس دنیا سے چلے. اور یہ نہیں کہ اپنے گھر والوں کو بیوہ کر کے گئے ہیں, وہ بھی جا چکی ہو. اتنی بارش, کیا خیال ہے مولانا افضل صاحب؟ 4-5 گھنٹے جو آسمان زمین پہ آیا ہے بارش, ہم نے یہ منظر زندگی میں پہلی دفعہ دیکھا. اتنی بارش نہیں ہم نے دیکھی بھائی وہاں. تو اس لیے یہاں گرینری بہت ہے. لیکن مغربی دنیا میں وہ لوگ خود طرف بہت زیادہ لگاتے ہیں, ہم لوگ کم لگاتے ہیں. کیوں؟ ہمیں مذہب کی وہ تعلیمات جو درخت کے بارے میں ہیں وہ معلوم ہے ہی نہیں. انگریز درخت لگاتا ہے, آکسیجن سوسائٹی میں پھیلے گی, 2-4 لوگوں کو فائدہ ہوگا اور اچھا امیج دنیا کے سامنے ہمارا جائے گا کہ یہ اچھی قوم, بس اس سے زیادہ اس کے پاس موٹیویشن بولو نہیں. بھائی ہمارے تو مذہب نے کہا, محمد صلی اللہ علیہ وسلم نے, کہ جس نے درخت لگایا مر گیا, مرنے کے بعد بھی انسان تو دور کی بات, حدیث کا مفہوم اپنے الفاظ میں بیان کر رہا ہوں, کہ چرند پرند جانور بھی جو اس سے فائدہ اٹھائیں گے نا, آپ کو قبر میں اس کا ثواب ملے گا. تو ہمیں تو دے دنا دن درخت لگانا چاہیے. ایک لکھنؤ والے, لکھنؤ والوں کی اردو بڑی شائستہ ہوتی ہے نا, اور ہمارا ایک صوبہ ہے پنجاب, وہ تھوڑا سا وکھری ٹائپ کے ہوتے ہیں, تھوڑا سا اسٹائلش ہوتے ہیں. تو ایک پنجاب والا کینو مالٹے بیچ رہا تھا, تو ایک لکھنؤ والا اس کے پاس گیا اور کہنے لگا, آپ کے ہاں کینو عددن بکتے ہیں یا وزنن بکتے ہیں؟ عدد کا مطلب ہوتا ہے گن کے بیچتے ہو یا تول کے. اب اتنی گاڑی اردو تھی لکھنؤ والوں کی تو ہوتی ہے, عددن بکتے ہیں یا وزنن؟ اس نے کہا ہمارے ہاں دنادن بکتے ہیں. دنادن ہمارے ہاں کیسے بکتے ہیں؟ دنادن. تو ہمارے نبی نے درخت لگانے کی جو ترغیب دی ہے, ہمیں تو درخت عددن نہیں لگانے چاہیے, دنادن لگانے چاہیے. کیونکہ آپ کے ہاتھوں سے جو درخت لگ گیا آپ کے لیے ایک صدقہ جاریہ ہو گیا. اور جو زرعی یونیورسٹیوں میں لوگ پڑھتے ہیں, جو انجینئر بنتے ہیں اس فیلڈ میں, ڈاکٹر بنتے ہیں, جیسے جانوروں کے ڈاکٹر ہوتے ہیں انسانوں کے ڈاکٹر ہوتے ہیں, پودوں کے بھی ڈاکٹر ہوتے ہیں کہ نہیں ہوتے, جو زراعت کے شعبے میں ترقی کا ذریعہ بنتے ہیں, تو کیا یہ پیداوار ان کے لیے صدقہ جاریہ نہیں ہوگی جس سے لوگ فائدہ اٹھائیں گے؟ تو اس لیے بس بات کو میں سمیٹ کے ختم کر رہا ہوں. آپ جو یونیورسٹی میں پڑھتے ہیں, آپ چونکہ مسلمان ہیں, اس لیے آپ اپنی پڑھائی کو اپنے مذہب کا حصہ سمجھ کے پڑھیں. آج پیسے بھی کمائیں, کوئی زندہ رہنا ہے تو پیسے بھی کمانا ہے نا, لیکن نیت کیا ہو؟ بولو اللہ کی رضا, انسانیت کی خدمت. صرف پیسہ کمانے بھی اگر کسی کی نیت ہے نا, اس میں بھی ثواب کما سکتا ہے. پیسہ کمانے سے اس کی نیت یہ ہو کہ میں لوگوں کے سامنے ہاتھ نہ پھیلاؤں, اس میں بھی ثواب ملے گا. نبی نے فرمایا جو دولت کماتا ہے تاجر ہے, اس نیت سے تاکہ لوگوں کے سامنے ہاتھ نہ پھیلانا پڑے, میرا ہاتھ اونچا رہے اور ایمانداری سے تجارت کرے, تو قیامت کے دن پیغمبروں کے ساتھ حشر ہوگا اس کا. تو پیسے بھی اس نیت سے کماؤں کہ میں لوگوں کے سامنے, اللہ کو اوپر والا ہاتھ نیچے والا ہاتھ پسند ہے یا اوپر والا؟ اوپر والا ہاتھ پسند ہے. میرے بھائی ہمارے پاس اسلام ہے تو ہم نے سب کچھ اسلام سے لینا ہے. آخری بات, سچی مچی کی آخری بات کر کے بیان ختم کرتا ہوں, یہ ٹاپک میں ہر جگہ لے کے جاتا ہوں. دیکھو ہماری سوسائٹی میں, مسلم سوسائٹی میں زنا بدکاری بہت تیزی سے پھیل رہی ہے. قرآن ہمیں کہتا ہے لا تقربوا الزنا, زنا کے قریب ہی مت پھٹکو. ہمارے پاس عورت کی طرف جانے کے لیے نکاح اور شادی کے علاوہ کوئی راستہ نہیں ہے. اور ہماری شریعت نے جہاں ہمیں شراب سے بچنے کا حکم دیا, ہم بچتے ہیں کیونکہ اللہ نے کہا. ہماری شریعت نے ہمیں کہا رمضان کے ایک مہینہ روزے رکھو, ہم رکھتے ہیں کیونکہ کس کا حکم ہے؟ اللہ کا حکم ہے. جس طرح ہماری شریعت نے ہمیں حکم دیا ہے کہ نکاح بر وقت کر لیا کرو, بڈھے ہو کے یہ کام مت کیا. میں نکاح فارم بھی ہوں, میرے پاس جس قسم کے دولہا آ رہے ہیں ریٹائرمنٹ کے بعد آتے ہیں وہ شادی کے لیے, میں ان سے کہتا ہوں دو چار سال اور انتظار کر لیتے تو اس تکلف کی ضرورت تھی. تو اس تکلف کی, تو آپ لوگ نے ایسا نہیں کرنا. ہم جلدی نکاح کرنے والے لوگ ہیں, لڑکی کا بھی لڑکے کا بھی, اسلام کا یہی حکم ہے. اور جب اس میں جو مشکلات آئے اکنامیکلی معاشی, تو کس پہ ہمیں تبکل کا حکم ہے؟ اللہ پر. اللہ نے کہہ دیا یکونوا فقراء یغنیہم اللہ من فضلہ, جلدی نکاح کیا کرو, معاشی بدحالی سے مت ڈرو. تم اللہ کے حکم پہ کر رہے ہو, اگر فقیر ہو گئے اللہ اپنے فضل سے تمہیں غنی کر دے گا. اللہ تعالیٰ ہمیں سمجھنے کی عمل کی توفیق عطا فرمائے. آپ لوگوں کے سوالات بھی جمع ہوئے ہیں, 300 سے زیادہ آپ کے کوئسچنز آئے ہیں, تو اتنے سوال کے تو میں جواب نہیں دے سکتا. انہوں نے فلٹر کر کے 10 سوال چھوڑ دیے, تو میں جلدی جلدی ان 10 سوالات کے جواب دے دیتا ہوں. گرسٹ دیں گے کیا ایوارڈ, پہلے کہہ رہے کچھ انعام ملے گا, چار شادیوں پہ ایوارڈ ملے گا. اس نے مجھے کسی نے ایوارڈ نہیں دیا جو اصل کام. جی اور کہتے ہیں میں شرکت نہیں کرتا تو ایک بے چینی سی رہتی ہے, شرکت کرتا ہوں اور پھر بھی حرام کاموں سے بچتا ہوں, لیکن اس کے باوجود بھی دل میں طلب رہتی ہے. دیکھیں اللہ نے قرآن مجید میں حکم دیا فألهمها فجورها وتقواها, کہ اللہ نے انسان کو گناہ بھی سکھا دیا اور گناہ سے بچنا بھی سکھا دیا. تو اللہ نے گناہ کا ذکر پہلے کیا ہے, بچنے کا ذکر بعد میں کیا. وجہ اس کی یہ ہے کہ گناہ کی طرف اگر آپ کا دل مائل ہی نہیں ہوگا تو پھر بچنے پہ آپ کو اجر بھی نہیں ملے گا. تو جتنے کنسرٹ ہو رہے ہیں جن میں بے حیائی ہوتی ہے, لڑکیوں کے ناچ گانے ہوتے ہیں, وہ ہوتے ہی اس لیے ہیں کہ آپ جیسے ینگسٹر کو اپنی طرف مائل کیا جائے. تو آپ کا اس کی طرف دل مائل ہونا یہ نیچرل ہے, یہ کوئی بری چیز نہیں ہے. لیکن آپ نے اللہ سے ریلیشن کو مضبوط کرنے کے لیے اپنے دل کے اگینسٹ چلنا ہے, دل کو فالو نہیں کرنا. سمجھتے ہیں کہ نہیں سمجھتے؟ دوسری بات یہ کہ ان چیزوں کی طرف جو دل مائل ہوتا ہے اس کی ایک وجہ یہ بھی ہے کہ جب انسان حلال کی طرف نہیں جاتا تو حرام کی طرف جانے کا دل چاہتا ہے. دیکھو آپ کو بھوک لگ رہی ہے, آپ حلال پیسوں سے روٹی خرید کے کھا سکتے ہو, مچھلی خرید کے کھا سکتے ہو, لیکن آپ نہیں کھا رہے تو پھر چوری کا دل کرے گا کہ نہیں کرے گا؟ ہے بھائی. تو آپ جب مرد ہو, ماشاءاللہ یہاں مرد ہیں اور جو پردے میں خواتین بیٹھی ہوئی ہیں, اللہ نے یہ ایک نیچر رکھی ہے عورت کی کہ اس کا دل مردوں کی طرف اور مرد کا دل عورت کی طرف. تو اس کا ایک لیگل راستہ اسلام نے نکاح رکھا ہے. اگر آپ میرج کی طرف, نکاح کی طرف نہیں آؤ گے تو کنسرٹ میں جا کے ناچنا گانا اور لڑکیوں میں دلچسپی لینا یہ عنصر آپ میں زیادہ ہو جائے گا. تو اس کا بھی حل یہی ہے کہ اللہ کا خوف بھی پیدا کرو, تقویٰ بھی, اور ساتھ ساتھ حلال کو پروموٹ کرو, نکاح کو پروموٹ کرو. جی دوسرا سوال. جی لاسٹ, ولی کی رضامندی کے بغیر شادی, یہ اختلافی مسئلہ ہے. نبی صلی اللہ علیہ وسلم کی صحیح حدیث ہے کہ آپ نے فرمایا ولی کے بغیر نکاح نہیں ہوتا, لا نکاح الا بولی, ولی کے بغیر نکاح نہیں ہوتا. اور دوسری طرف قرآن مجید میں ہے کہ حتاتن کی حضوجن غیرہ, اللہ نے ڈائریکٹ عورت کی طرف نکاح کی نسبت کی ہے کہ وہ اپنا نکاح کسی سے کرے. اور لا تعولوہن ان ینکحن ازواجہن, اللہ نے بتایا کہ جب عورت کہیں نکاح کرنا چاہے تو اس کو مت روکو اس کام سے. اسی طرح صحیح ہے بخاری کی حدیث ہے نبی صلی اللہ علیہ وسلم کی, یہ دیکھو اختلافی مسئلہ ہے, امام احمد, امام شافعی, امام مالک, تین ائمہ کہتے ہیں کہ ولی کی مرضی کے بغیر عورت کا نکاح نہیں ہوتا. امام ابو حنیفہ اور ان کے دو شاگرد کہتے ہیں کہ ولی کی مرضی کے بغیر بھی نکاح ہو جاتا ہے, اگرچہ یہ پسندیدہ کام نہیں ہے لیکن نکاح ہو جاتا ہے, کیونکہ جب لڑکی بالغ ہو گئی ہے تو اس کو اپنے آپ پہ پوری اسی طرح سے دسترس حاصل ہے, وہ اپنی جان کی مالک ہے, وہ تو اپنا نکاح جہاں چاہے وہ کر سکتی ہے. ہم اس کو پروموٹ نہیں کرتے کیونکہ اس میں نقصان کا خطرہ زیادہ ہے. اب دلائل دونوں طرف ہیں, جو دیگر محدثین ہیں انہوں نے, جو ائمہ ہیں انہوں نے اس حدیث کو دیکھا, لا نکاح الا بولی. امام ابو حنیفہ رحمہ اللہ تعالیٰ کی عادت ہے کہ وہ کبھی ایک حدیث سامنے رکھ کے فیصلہ نہیں کرتے, وہ سپیریئر قرآن کو رکھتے ہیں. جو اصول فقہ میں, جن لوگوں نے یہاں اصول الشاشی حسامی اصول فقہ کی کتابیں پڑھی بھی ہیں وہ یہ اصول جانتے ہیں کہ وہ سب سے پہلے قرآن کو سپیریئر رکھتے ہیں, پھر حدیث متواتر کو, اس کے بعد جا کے خبر واحد کی طرف آتے ہیں. تو قرآن میں چونکہ براہ راست عورت کی طرف نسبت کی گئی ہے نکاح کرنے کی, اس لیے امام حنیفہ کی رائے ہے کہ عورت خود بھی نکاح کر سکتی ہے. اس کے بعد صحیح ہے بخاری کی حدیث ہے کہ ایک خاتون نبی کی خدمت میں آئی اور کہا کہ میں آپ سے نکاح کرنا چاہتی ہوں, تو آپ نے نکاح نہیں کیا لیکن کسی اور صحابی نے کہا میرا نکاح ان سے کر دیں, تو آپ نے ان کا نکاح ان سے کر دیا. تو اگر ولی کی اجازت ضروری ہوتی تو آپ ان سے پوچھتے کہ تمہارے والد کہاں ہیں, تمہارے بھائی کہاں ہیں, ان کی مرضی کے بغیر میں تمہارا نکاح نہیں کروں گا. تو کبھی ایک حدیث کو, یہ جو مجتہدین پر الزام لگاتے ہیں نا کہ انہوں نے حدیث کے خلاف فتویٰ دیا ہے, امام ابو حنیفہ حدیثوں کے خلاف چلا کرتے تھے, تو وہ ایک حدیث کو سامنے رکھ رہے ہوتے ہیں, اوور آل باقی تمام حدیثوں کو سامنے نہیں رکھتے. اب بنگلہ دیش میں تو جب سے اسلام آیا ہے فقہ حنفی ہی آیا ہے, 99.999% لوگ یہاں فقہ حنفی کو ہی فالو کر رہے ہیں, 18-20 crore کی آبادی ہے. تو اس لیے جب ایک فقہ ہے تو وہاں پر ایسی رائے نہیں بیان کرنی چاہیے جس سے لوگوں میں اختلاف پیدا ہو جائے. تو اس لیے بات یہ ہے کہ اگر کوئی لڑکی بغیر ولی کے, بغیر باپ کی پرمیشن کے نکاح کر لیتی ہے, لیکن کرے وہ اپنے جوڑ میں, کمتر میں نہ کرے, پیرلل میں نکاح کرے, تو نکاح ہو جائے گا, لیکن ہم اس کی حوصلہ افزائی نہیں کرتے, اس کو پروموٹ نہیں کرتے کہ لڑکیاں گھروں سے بھاگیں, کیونکہ لڑکیاں ہوتی بہرحال نہ سمجھیں, اور لڑکے لڑکیوں کو گھروں سے بھگا کے شادیاں کرتے ہیں, پھر ان کی زندگیاں تباہ و برباد کر دیتے ہیں. ایسے بہت سارے کیسز ہمارے سامنے آئے ہیں. لڑکا جب لڑکی سے عشق کرتا ہے تو اس کے بات چیت کا اسٹائل کچھ اور ہوتا ہے, جب وہ بیوی بن جاتی ہے تو اسٹائل کیا ہو جاتا ہے, چینج. تو اس لیے پھر اس کو ستاتا ہے, اس لیے اس کو پروموٹ نہ کریں. ہاں جہاں ضرورت ہو, ضرورت کہاں ہوتی ہے, باپ ایسے ہوتے ہیں, فادر ایسا ہوتا ہے کہ لڑکیوں کے رشتے آ رہے ہیں وہ کرتے ہی نہیں شادی, وہ دیر کر رہے ہوتے ہیں, عمر نکال دیتے ہیں ان کی, وہ زنا کی طرف جاتی ہیں, تو ایسی صورت میں پھر جو ہے اس قول پہ عمل کرنا چاہیے. جی